نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. كتاب الصيام يعني روزوں کے مسائل میں سے ہم آج اگلا چپٹر دیکھیں گے، صلاة التراویح، نماز تراویح کے مسائل. نماز تراویح گزشتہ صغیرہ گناہوں کی مغفرت کا ذریعہ ہے. دلیل: حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا، جس نے ایمان کے ساتھ اور ثواب کی نیت سے رمضان میں قیام کیا، اس کے گزشتہ سارے گناہ معاف کر دیے جاتے ہیں. من قام رمضان ایمانا و احتسابا غفر له ما تقدم من ذنبه. یہاں قیام سے مراد پھر تراویح ہے. قیام رمضان یا نماز تراوی باقی مہینوں میں تہجد یا قیام اللیل کا دوسرا نام ہے. نماز تراوی یا تہجد کی مسنون رکعتیں 8 ہیں، لیکن غیر مسنون رکعتوں کی کوئی حد نہیں، وہ جتنی چاہے پڑھے، جو جتنی چاہے پڑھے. دلیل: ابو سلمہ بن عبد الرحمن نے حضرت عائشہ رضی اللہ عنہا سے پوچھا، رسول اللہ کی رات کی نماز کیسی ہوتی تھی؟ حضرت عائشہ نے جواب دیا، آپ کی رمضان کی رات یعنی تراوی یا غیر رمضان کی رات کی نماز یعنی تہجد 11 رکعتوں سے زیادہ نہ ہوتی، یعنی 8 رکعت اور 3 آخر کے وتر، 4 رکعتیں پڑھتے. اور ان کے طول اور حسن کا کیا کہنا، پھر 4 رکعتیں پڑھتے جن کے طول اور حسن کا کیا کہنا، پھر 3 رکعت وتر ادا فرماتے. اسے صحیح بخاری اور مسلم نے روایت کیا. تو اس سے کیا پتہ چلا کہ مسنون رکعت جو ہیں وہ یہی ہیں. آپ بہت سینس بنتی ہے نا کہ عام رمضان میں 8 رکعت تہجد کی نیت سے پڑھے جاتے ہیں. اب رمضان میں وہی وقت ہوتا ہے، وہ آپ کے کھانے پینے کے لیے اللہ تعالیٰ نے خالی کیا، تو اسی کو کہا کہ اول رات میں پڑھ لو. یہ بات سمجھ آ جائے تو یہ جھگڑا ہی ختم ہو جاتا ہے کہ تراوی کتنی ہے. اب یہاں سنتے ہیں شاید آپ کے ذہن میں ایک سوال آ رہا ہوگا کہ جو لوگ 20 پڑھتے ہیں اور 20 تراوی کا مسئلہ، تو وہ آپ دیکھیے کہ ایک فقہی بات ہے. بعض لوگ حضرت عمر رضی اللہ تعالیٰ عنہ سے منسوب کر کے اس مسئلے کو پھر پیش کرتے ہیں. بہت طویل طلب بات ہے جس کا خلاصہ یہی ہے کہ اللہ کے نبی نے اپنی پوری زندگی 8 رکعتیں پڑھی، ابو بکر صدیق نے اپنی پوری 2 سالہ خلافت کی زندگی میں 8 رکعتیں پڑھی، حضرت عمر رضی اللہ عنہ نے اپنی خلافت کے آغاز میں 8 ہی رکعتیں پڑھی. بعض میں ایک خاص حالات ہے جس کو نہ آج اس وقت ہم سمجھ سکتے ہیں اور نہ ہمارے لیے اس میں کوئی اتنی حجت ہے. کیوں؟ کہ ہمیشہ کسی صحابی کا وہ فعل ہمارے لیے حجت ہوتا ہے جس بارے میں ایک اللہ کے نبی کا عمل واضح نہ ہو. صحابی کا عمل حجت ہے، ایسی بھی حدیثیں موجود ہیں، آثار بولتے ہیں ان کو، کہ صحابی کا قول بھی ایک حجت بن جاتا ہے ہمارے لیے. لیکن یہ مسئلہ اتنا اہم ہے، تواتر کے ساتھ اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ عمل ملتا ہے، اور پھر اس کو نقل بھی عقل بھی مانتی ہے کہ عام رمضان میں جب 8 ہیں تو باقی میں بھی رمضان میں وہ 20 کیسے ہو جاتی ہیں. پھر آخری بات رہ جاتی ہے کہ جو پڑھتے ہیں ان کا کیا، پڑھنے دیں، کوئی بات نہیں، آپ کچھ نہ کہیں، آپ کا دل چاہتا ہے آپ 20 پڑھ لیں، 8 رکعت تراویح کی نیت کر لیں، باقی آپ جو مرضی کریں. لیکن تشویش سے بچنے کے لیے، جیسے اگر میں جاؤں کہیں، میں تو کبھی بھی نہیں 20 پڑھوں گی. کیوں؟ کہ جب میں 20 پڑھوں گی لوگ مجھے دیکھیں گے، اچھا یہ تو پڑھتی پڑھاتی ہیں، اس کا تک کہ اتنی ہوں گی، میں تو 8 رکعت پڑھ کے پیچھے بیٹھ جاؤں گی. قرآن سننا ہے، اسپارہ پورا کرنا ہے، آپ بیٹھیں کچھ بھی کریں، لیکن یہ ہے کہ جو تراوی ہے وہ اصل میں 8 ہی رکعت ہے. اس کے بعد جس کا جو دل چاہتا ہے وہ کرے، اس میں کوئی بہت مار دھاڑ کی بات نہیں ہے. غیر مسنون بہت ساری ہیں، آپ زیادہ پڑھیں گے نفلوں کی تعداد ہو جائے گی، یعنی یہ کوئی اتنا شدت والا مسئلہ نہیں. ہمارا مسئلہ یہ ہے، بلکہ ہر دور میں جب بھی امتوں پہ زوال آتا ہے تو یہی مسئلہ ہونے لگتا ہے. اور وہ کیا کہ جب بھی لوگ اس طرح یعنی شدت برتتے ہیں نا، تو پھر دین ٹکڑوں میں بٹ جاتی ہے. اور یہاں آپ دیکھیے پھر لوگ ایک اور حجت دیتے ہیں رمضان خانہ کعبہ کی، کہ وہاں بھی تو 20 تراویح ہوتی ہیں. پہلی بات اس میں یہ کہوں گی کہ کسی بھی جگہ کی کوئی بات ہمارے لیے حجت نہیں. دوسری بات، ایک حقیقت جسے بہت سارے لوگ غافل ہوتے ہیں، یعنی وہ اپیرنٹلی دیکھ رہے ہوتے ہیں کہ وہاں 20 رکھتے ہوتی ہیں، لیکن لٹرلی ہوتا کیا کہ دو مختلف امام پڑھاتے ہیں. ایک امام شروع کی 10 رکعتیں پڑھا کے ہٹ جاتے ہیں، جس میں سے 8 رکعت تراویح اور 2 آخری رکعت جو ہوتی ہیں وہ وتر کی ہوتی ہیں. اس کا آخری ایک وتر وہ رات کے آخر میں پڑھ کے اس کو 11 کر لیتے ہیں.
वो निकल जाते हैं तो दूसरे इमाम आते हैं। ये किस्म की रुख्सत भी है, एक सहूलत भी है कि वो लोग जो बाद में आए, आप देखिए कि अगर रमज़ान का रश तो आप सभी जानते हैं, अगर पूरे ही लोग शुरू में रहें और वो बाकी कुछ लोग पढ़ के बाहर ना निकलें तो बाकियों को तो मौका ही ना मिले। तो ये किस्म की सहूलत है, जैसे बाज़ मस्जिदों में रश इतना होता है कि उसकी वजह से फिर दो दफ़ा भी नमाज़ पढ़ाई जाती है, तो ये उसी किस्म की कोई बात है। अब करें क्या इसमें इंशाल्लाह आगे वो मैं देखती हूँ, वो अगले चैप्टर में जो मसला आएगा ना, ये जो रातों को जागने का जिसको हम बोलते हैं क़ियामुल्लैल, तो उसमें बात कर लेंगे। या चलें अगर अभी भी मैं इस पर थोड़ा सा इशारा कर दूँ कि बस आप हम चाहते हैं कि हम ज़्यादा करें, कम ना करें, ज़्यादा करें, तो आप इन्हीं 8 रक्तों को बड़ा करें। बस अभी इंशाल्लाह जब रमज़ान के आखिर में आपके पास आखिरी ताक रातें आएंगी तब क्या करें। हमारे यहाँ एक आम रिवाज है शबीने का, और इसी तरह कुछ और बातें आगे चलते जाइए, इंशाल्लाह बुक में आएगी। कोई मसला अगर सामने ना आ सका तो बुक ख़त्म करने के बाद इस पे हम एंड पे बात कर लेंगे इंशाल्लाह ताला। तो नमाज़े तरावी क्या है, उसकी दो अल्लाह के नबी यानी 8 पढ़ते थे, उसके बाद क्या है कि नमाज़े तरावी का वक्त ईशा के बाद से लेकर तुलुए फजर तक है, किसी भी वक्त पढ़ सकते हैं आप। नमाज़े तरावी 2-2 रकत पढ़ना अफजल है, यानी 4 इकट्ठी नहीं बल्कि 2-2 पढ़ेंगे। वितर की 1 रकत अलग पढ़नी भी मसनून है। हज़रत आयशा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नमाज ईशा और नमाज फजर के दरमियान 11 रकतें नमाज अदा फरमाते, हर 2 रकत के बाद सलाम फेरते और फिर सारी नमाज को 1 रकत से वितर बनाते। इसे सही बुखारी और मुस्लिम ने रिवायत किया। यही तरीका जो भी हमने डिस्कस किया कि हरम में होता है कि एक वितर एंड पे पढ़ा जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबे कराम को सिर्फ 3 दिन नमाज तरावी बाजमात पढ़ाई। खवातीन नमाज तरावी मस्जिद में जाकर अदा कर सकती हैं। इन दोनों बातों की दलील है हज़रत अबू जर से, अल्लाह के नबी ने इन्होंने कहा कि हमने अल्लाह के नबी के साथ रोजे रखे, आपने हमें तरावी की नमाज नहीं पढ़ाई, यहाँ तक कि रमज़ान के 7 दिन बाकी रह गए। 23वीं रात की 1/3 गुजर जाने पर अल्लाह के नबी ने हमें नमाज तरावीह पढ़ाई। फिर रसूलुल्लाह ने 24वीं शब को नमाज तरावीह नहीं पढ़ाई। 25वीं शब आधी रात गुजर जाने पर नमाज तरावीह पढ़ाई। हमने कहा अल्लाह के रसूल क्या ही अच्छा हो अगर आप रमज़ान की बाकी रातों में भी हमें नफिल नमाज पढ़ाएं। आपने फरमाया जिसने इमाम के फारिग होने तक इमाम के साथ क्याम किया यानी नमाज तरावी बा जमात पढ़ी, इसके लिए सारी रात के क्याम का सवाब लिखा जाएगा। फिर आपने हमें नमाज तरावी नहीं पढ़ाई हत्ता के 3 रोज बाकी रह गए। चुनाचे आपने हमें तीसरी मरतबा 27वीं शब तरावी पढ़ाई, जिसमें अपने अहलो याल को भी शामिल किया, यहाँ तक कि हमें फलाह के ख़त्म होने का डर हुआ, यानी हमें फलाह के ख़त्म होने का डर हुआ। मैंने अबू जर से पूछा फलाह क्या है, अबू जर ने जवाब दिया सहरी। इसे तिरमिज़ी ने रिवायत किया, यानी इतने आखिरी वक्त तक आप पढ़ते रहे कि सहरी का वक्त आ गया। अब इस बात से हमें दोनों बातें पता चल गईं। पहली बात यह है कि सिर्फ 3 दिन तक आपने जमात से पढ़ाई, क्यों? इसलिए कि अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अगर 3 से ज़्यादा या मुस्तकिल पढ़ाते तो उम्मत पे फ़र्ज़ हो जाती। तरावी एक नफिल इबादत है, इसको पढ़ना चाहिए। आप जैसे आप जमात के साथ मस्जिद में जाके अगर पूरे महीना पढ़ते हैं तो इसमें कोई हरज की बात नहीं है, अल्लाह के नबी ने इसे मना नहीं किया। लेकिन आप कुछ पढ़ा के कुछ छोड़ देना इस बात की दलील थी कि जो पढ़ सकेगा वो ठीक है, जो नहीं पढ़ सकता वो भी ठीक है। बाज़ दफ़ा हमारे यहाँ तरावी को रोज़े के साथ जोड़ लिया जाता है। बाज़ लोग सोचते हैं कि रोज़ा रखना है तो तरावी पढ़नी है और रोज़ा नहीं रखना तो तरावी नहीं पढ़नी। बड़ी अजीब बात है। देखिए आप ये समझ लें कि रमज़ान में रोज़ा दिन की इबादत है और तरावी रात की इबादत है। अगर आप बिलफर्ज दिन की इबादत किसी वजह से नहीं कर सकते, कोई बीमार है या उसको सफ़र पे जाना है या भूख नहीं बर्दाश्त कर सकता, तो वो रात की इबादत क्यों छोड़े? आप रात को पढ़ें, तरावीर पढ़ी है और रोज़ा नहीं रखा, कोई फ़र्क नहीं पड़ता। इसी तरह किसी वजह से अगर आप तरावी नहीं पढ़ पाते तो उसे रोज़े के ऊपर भी कोई फ़र्क नहीं पड़ता। ये दोनों अलग ही बात आते हैं, जो दोनों कर लेंगे वो सबसे अच्छे हैं, जो इनमें से एक कर लेता है वो उनसे बेहतर हैं जो कुछ नहीं करते। तो लिहाजा इसके ऊपर ज़्यादा सख्ती बरतने की भी ज़रूरत नहीं है। और दूसरी बात यह कि आपने अपनी बीवियों और घर वालों को भी जमात से पढ़ा के इस चीज़ की भी दलील कायम कर दी कि फिर जब औरतों को भी नमाज के लिए यानी आना होगा और यानी जमात से जाके पढ़ सकती हैं। हमारे यहाँ कई मस्जिदें ऐसी जहाँ औरतों की तरावी का कोई इख्तमाम नहीं होता। हमारे मुल्कों की बात है, बाहर तो अब होता ही है अल्हम्दुलिल्लाह, लेकिन ये कि अगर औरत भी जाके पढ़ेगी तो उसको उतना ही अजर है जितना के मर्द को है। 1, 3 या 5 वितर पढ़ना भी मसनून है। दलील, अबू अय्यूब अल अंसारी कहते हैं कि अल्लाह के नबी ने फरमाया, वितर पढ़ना हर मुसलमान के जिम्मे है, जो पसंद करे वो 5 पढ़े, जो पसंद करे वो 3 पढ़े, जो पसंद करे वो 1 पढ़े। इसे अबू दाऊद, निसाई और इब्ने माजा ने रिवायत किया। इसी के साथ अगला मसला वितर का क्या है कि एक तशहुद और एक सलाम से 3 वितर पढ़ना मसनून है। एक तशहुद और एक सलाम से कैसे? इसी में अगला मसला भी साथ ही है, दोनों की दलील एक साथ आ रही है। पहली रकत में सूरत आला और दूसरी में काफिरून और तीसरी में सूरह इखलास पढ़नी मसनून है। हज़रत उबई बिन काब से रिवायत है कि अल्लाह के नबी वितर की 3 रकतों में पहली में सूरत अल आला, दूसरी में सूरत अल काफिरून, तीसरी में सूरत अल इखलास पढ़ा करते और सलाम यानी तीसरी रकत ही में फेरते। इसे निसाई ने रिवायत किया। अगला मसला इसमें, ये सबको करने के बाद इकट्ठी इस पर इंशाल्लाह आपसे बात कर सकती हूँ मैं, नमाज मगरिब की तरह 2 तशहुद और 1 सलाम से 3 वितर अदा करना दुरुस्त नहीं। दलील, हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हो अल्लाह के नबी से रिवायत करते हैं कि 3 वितर यानी नमाज मगरिब की तरह न पढ़ो, बल्कि 5 या 7 पढ़ो और 3 वितर नमाज मगरिब की तरह 2 तशहुद और 1 सलाम से पढ़कर वितरों की नमाज मगरिब से मुशाबहत न करो। इसे दारुक़ुतनी ने रिवायत किया। आखिरी बात इसमें जिसमें मसला है वो क्या कि दुआए कनूत में दुआए कनूत रुकू से पहले और बाद दोनों तरह पढ़नी जायज़ है। दलील, हज़रत अनस बिन मालिक से दुआए कनूत के बारे में दरियाफ्त किया गया तो उन्होंने कहा, अल्लाह के नबी ने रुकू के बाद भी दुआए कनूत पढ़ी है और एक रिवायत में यूं है कि रुकू से पहले और बाद दोनों तरह पढ़ी है। इसे इब्ने माजा ने रिवायत किया। सिर्फ इतनी बात पे अगर हम बात करें तो वितर के बारे में जो बात हमारे सामने आती है, पहली बात यह कि वितर का मानी ही एक होता है। आप ये मसला समझे, क्योंकि मुझे उम्मीद है कि आप में से बहुत सारों ने इस मसले को पहली दफ़ा सुना होगा। एम आई राइट? और इसके लिए तसल्ली ये भी रखें कि नमाज नबी बुक जो पढ़ रहे हैं या पढ़ेंगे इंशाल्लाह उसमें भी ये चैप्टर आएगा, लेकिन यहाँ बात पहले आ गई है तो वितर एक ही होता है। वितर का मतलब ही एक है, ऑड, जैसे 1, 3, 5, 7, 9 ऑड मल्टीपल्स होते हैं, एक ऑड्स होते हैं और एक इवन होते हैं, 2, 4, 6, 10। अल्लाह को ऑड पसंद है। दिन भर की जो हमारी बातें होती है ना, 2 फ़र्ज़ फजर के, 4 फ़र्ज़ जोहर के, 4 सुन्नत, 4 फ़र्ज़ ईशा असर के, हाँ, इसके बाद मगरिब के जो 3 फ़र्ज़ हैं ना, उसकी हिकमत ही है कि मगरिब के साथ दिन की पूरी फ़र्ज़ रकतें जो है ना वो ऑड में आ जाती हैं। अगर मगरिब 2 होती तो दिन की जो दिन की नमाजें थी वो इवन रहती, जुफ्त में रहती। उसको ऑड करने के लिए मगरिब के 3 फ़र्ज़ अल्लाह सुबहान तआला ने मुकर्रर किए। आगे आ जाती है रात की इबादत, ईशा की नमाज 4 फ़र्ज़ है, सुन्नतों की बात अलग है। अब जब 4 फ़र्ज़ आप पढ़ते हैं तो उस इबादत को वितर करने के लिए 1 रकत, उसको वितर कहते हैं, ठीक है? इसका ताल्लुक ईशा की नमाज से नहीं है, रात के इबादत से है। आप ईशा के फौरन बाद पढ़ लें तो भी ठीक है, आप फजर से पहले पहले कभी भी पढ़ लें, ये असल में एक है। हम 3 पढ़ते हैं तो 2 नफिल हो जाते हैं इसमें, 1 वितर। आप 5 पढ़ते हैं, अल्लाह के नबी ने 5 भी पढ़े तो 4 नफिल हो जाएंगे और 5वां वितर है। 7 भी पढ़ते थे आप, उसमें 1 वितर और 6 आपके नफिल है। बात वाजे हो गई होगी? 11 रकत तक भी अल्लाह के नबी ने पढ़े थे। पहली बात ये वाजे हो गई, आप वितर एक भी पढ़ सकते हैं और वितर एक ही होता है बेसिकली। आप 3 पढ़ते हैं, बहुत अच्छी बात है। 1 पढ़ेंगे, कैसे पढ़ेंगे? बिल्कुल वही तरीका है जैसे कि आम नमाज के लिए खड़े हुए रुकू में गए, रुकू से जाने से पहले भी आप दुआए कुनूत पढ़ सकते हैं, रुकू के बाद भी। देखिए, जिन मसलों में तो गुंजाइश है उसकी खुद ही बयान हो जाती है। हमारे यहाँ बाज़ नमाज के मसाइल में ऐसी बातें की जाती हैं ना कि भाई अल्लाह के नबी ने किया भी और नहीं भी किया। नहीं, जो बातें की हैं और नहीं की वो भी अल्हम्दुलिल्लाह हदीसों में मौजूद है, जिसमें वुसअत है वो मौजूद है। तो लिहाजा आप पहले पढ़ लें या बाद में पढ़ लें, दोनों तरह ठीक है। फिर उसके बाद आप सजदे में जाएँ, रकत पूरी की, साथ ही तशहुद में बैठे पूरी नमाज कर जहाँ तक पढ़ के सलाम फेर दें। ये एक तरीका है। बाकी रह गई बात 3 रकत पढ़ने की, जो हमारे यहाँ मारूफ तरीका है। उसमें जो एक हमारे यहाँ गलत फहमी है वो क्या है कि जैसे मगरिब की नमाज होती है वैसे ही करते हैं, पहली रकत पढ़ी, फिर दूसरी पढ़ी, फिर दूसरी के बाद तशहुद में बैठे, फिर गालिबन अशहद अल्ला इलाहा वाली बात तक पढ़ी, फिर दोबारा खड़े हुए, फिर तीसरी रकत पढ़ी, फिर रुकू से पहले या बाज़ लोग बाद में दुआए कनूत पढ़ते हैं और फिर नीचे सजदे में जाते हैं। ठीक है, ये तरीका दुरुस्त नहीं है। 3 रकत वितर पढ़ने के 2 तरीके हैं, समझ लेते हैं हम लोग। एक तरीके को कहते हैं कि 3 रकत 2 सलामों से, यानी 2 दफ़ा सलाम फेरना। ये तो बहुत आसान है, 2 रकत पढ़ें, नियत वितर किए पूरी, जैसे 2 रकत नफिल होते हैं पढ़ें, उसके बाद सलाम फेर लें और उसके बाद खड़े होके जैसे हमने 1 रकत पढ़ने का तरीका देखा वही तरीका इसका है, इसमें तो कोई शुबा नहीं है। और सऊदी अरब में जो मोस्टली पढ़ाए जाते हैं वो इसी तरह पढ़ाते हैं लोग। दूसरा तरीका ये कि नहीं, 3 रकत 1 सलाम से, उसका तरीका ये कि आप पहली रकत पढ़ें जैसे आप खड़े होते हैं खड़े हों, फिर दूसरी रकत के लिए जाएं सजदे में जाएं, दोनों सजदे करें, उसके बाद अमूमन तो हम फिर बैठते हैं ना तशहुद में, तो वितर में फिर आप बैठेंगे नहीं, डायरेक्टली स्टैंड अप खड़े हो जाएंगे, फिर तीसरी रकत की सूरह फातिहा पढ़ेंगे और फिर उसके बाद दुआए कनूत पढ़ के तो आखिर में फिर सलाम फेरेंगे। ये दोनों तरीके, 2 के बाद बैठना नहीं है, बस ये इतना सा फ़र्क है और इसके अलावा यानी इसमें कोई ख़ास फ़र्क नहीं है। अब इसके बाद दुआए कनूत कौन सी हैं इसको भी देख लेते हैं। दुआए कनूत जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हसन बिन अली यानी अपने नवासे को वितर पढ़ने के लिए सिखाई वो दर्जा ज़ैल है। इससे पहले तो एक खूबसूरत तस्वुर लाइए जहन में कि नाना जो है वो अपने नवासे को दुआ सिखा रहा है। कैसे सिखाई? हसन बिन अली रजी अल्लाह अन्हुमा कहते हैं कि रसूलुल्लाह ने मुझे वितरों में पढ़ने के लिए ये दुआए कनूत सिखाई। क्या है इसके लफ्ज़, आप भी मेरे साथ दोहरा लें। अल्लाहुम्मा हदीनी फी मन हदैता व आफिनी फी मन आफैता व तवल्लनी फी मन तवल्लैता व बारिक ली फी मा आतैता व क़िनी शर्र मा क़दैता फ़इन्नका तकदी वला युक्दा अलैक इन्नहु ला यज़िल्लु मन वालैत वला यइज़्ज़ु मन आदैत तबारकत रब्बना व तआलैत। तर्जमा देखिए, बहुत ही खूबसूरत तर्जमा है इसका। ए अल्लाह मुझे हिदायत दे और हिदायत याफ्ता लोगों में शामिल फरमा, मुझे आफियत दे और इन लोगों में शामिल फरमा जिन्हें तूने आफियत दी, मुझे अपना दोस्त बनाकर इन लोगों में शामिल फरमा जिन्हें तूने अपना दोस्त बनाया है, जो नेमतें तूने मुझे दी हैं इनमें बरकत अता फरमा, इस बुराई से मुझे महफूज रख जिसका तूने फैसला किया है, बिला शुबा फैसला करने वाला तू ही है और तेरे खिलाफ फैसला नहीं किया जाता, जिसे तू दोस्त रखे वो कभी रुसवा नहीं होता और जिससे तू दुश्मनी रखे वो कभी इज्जत हासिल नहीं कर सकता। ए हमारे परवरदिगार तेरी ज़ात बड़ी बाबरकत और बुलंद वाला है। इसे तिर्मिज़ी, अबू दाऊद, निसाई, इब्ने माजा और दारमी ने रिवायत किया। अब देखिए इसके लफ्ज़ कितने खूबसूरत हैं, दुआएं कितनी प्यारी मांगी जा रही हैं और अमूमन अक्सर लोग ये दुआए कनूत नहीं पढ़ते। ये अल्लाह के नबी ने खुद सिखाया, लेकिन इसके अलावा एक दूसरा भी है, वो कौन सा है? हज़रत उमर फारूक ये दुआए कनूत पढ़ा करते थे। अल्लाहुम्मा इन्ना नस्तईनुका व नस्तगफिरुका व नुस्नी इलैकल खैर कुल्लुहु व नश्कुरुका व ला नकफुरुक व नखलउ व नतरुकु मन यफजुरुक अल्लाहुम्मा इय्यका नअबुदु व लका नुसल्ली व नस्जुद व इलैका नसअ व नखफद نرجو رحمتك ونخشى عذابك ان عذابك بالكفار ملحق। तर्जमा है इसका, اے اللہ، ہم تجھ سے مدد چاہتے ہیں، تجھ سے بخشش کے طلبگار ہیں اور تیری ہر طرح کی بہترین تعریف کرتے ہیں، تیرا شکر ادا کرتے ہیں، نہ شکری نہیں کرتے۔ جو شخص تیری نافرمانی کرے، ہم اس سے قطع تعلق کرتے ہیں۔ سوچئے ذرا، جو لوگ یہ پڑھتے ہیں اور کیا واقعی عمل ہے ہمارا، یعنی جو تیری نافرمانی کرے ہم اس سے قطع تعلق کرتے ہیں اور اسے چھوڑتے ہیں۔ یا اللہ، ہم صرف تیری ہی راہ میں محنت اور جد و جہد کرتے ہیں، ہم تیری رحمت کے امیدوار ہیں، تیرے عذاب سے ڈرتے ہیں، بے شک کافروں کو تیرا عذاب پہنچ کر رہے گا۔ اسے تہاوی نے روایت کیا۔ اب آپ دیکھیے کہ یہ دونوں دعائے قنوت موجود ہیں۔ میرا حال ہے کہ ہمارے کلچر میں اکثریت جو ہے یہ بعد والا دعائے قنوت پڑھتے ہیں۔ پڑھ لیں، حرج نہیں ہے اس کے پڑھنے میں، لیکن پہلا جو ہے وہ اللہ کے نبی نے سکھایا ہوا ہے، دوسرا حضرت عمر کا عمل دکھتا ہے، اور لفظوں کو دیکھیں تو ترجمہ دونوں کے بہت خوبصورت ہے۔ اگر پہلا یاد ہے، بہت سالوں سے پڑھ رہے ہیں، تو آپ تھوڑا تھوڑا کر کے دوسرا بھی یاد کرنا شروع کر دیں، تاکہ پھر آپ اس کو بھی ساتھ لے سکیں۔ 3 رات سے کم وقت میں قرآن کریم ختم کرنا ناپسندیدہ عمل ہے۔ حضرت عبداللہ بن عمر سے روایت ہے کہ اللہ کے نبی نے فرمایا، جو شخص 3 رات سے کم وقت میں قرآن کریم ختم کرتا ہے، وہ قرآن کو سمجھتا ہی نہیں۔ 1 رات میں قرآن کریم ختم کرنا یعنی شبینہ خلاف سنت ہے۔ حضرت عائشہ رضی اللہ عنہا فرماتی ہیں، میں نہیں جانتی کہ نبی اکرم صلی اللہ علیہ وسلم نے کبھی صبح تک ایک ہی رات میں سارا قرآن مجید ختم کیا ہو۔ اسے ابن ماجہ نے روایت کیا۔ ایسے نہیں لگتا کہ جو چیزیں سنتوں میں ہیں آج وہ ہماری زندگیوں سے نکل گئیں، اور غیر مسنون عمل جو ہیں وہ پمپ اینڈ شو کے ساتھ گلمرائز ہو کے ہمارے میڈیا پہ بھی آ گئے، اور خوب زرق برق پوشاکیں پہن کے لوگ پوری پوری رات دکھائے جاتے ہیں ٹی وی پہ، اور اس طریقے کے کام کرتے ہوئے۔ لیکن اگر واقعی اس میں سے چند آیتوں کا بھی مطلب پوچھ لیا جائے، تو ہو سکتا ہے کہ دیکھنے اور سننے والوں کو سمجھ نہ آتا ہو۔ تو بہرحال قرآن پاک کا حق ادا کرنا ہے اور سنت کے مطابق عبادت کرنی ہے۔ سجدہ تلاوت میں یہ مسنون دعا پڑھنی چاہیے۔ کون سی؟ حضرت عائشہ فرماتی ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم قیام اللیل کے دوران جب سجدہ تلاوت کرتے تو فرماتے، میرے چہرے نے اس ہستی کو سجدہ کیا جس نے اسے پیدا کیا، اور اپنی قدرت اور طاقت سے اس میں کان اور آنکھیں بنائیں۔ اسے ابو داؤد، ترمذی اور نسائی نے روایت کیا۔ آپ بھی یہ دعا دہرائیے، یعنی یہ کب کی ہے؟ قرآن پاک میں کچھ مقامات پہ سجدہ ہے، اس آیت کو سجدہ تلاوت کہتے ہیں، تو سجدے کی آیتیں، تو وہاں یہ دعا پڑھنی چاہیے سجدہ کرتے ہوئے۔ سجدہ وجہی للذی خلقہ وشق سمعہ وبصرہ بحولہ وقوتہ۔ خوبصورت دعا ہے، چھوٹی سی ہے، یاد کی جا سکتی ہے۔ تو اگر جب تک یاد نہیں، پھر آپ اتنی دیر تو وہی سبحان ربی العلیٰ یا جو بھی کلمات آپ پڑھتے ہیں، لیکن تھوڑی دفعہ پڑھیں گے تو انشاءاللہ تعالی یاد ہو جائے گی۔ فرض نمازوں کے علاوہ نفل نمازوں میں قرآن کریم سے دیکھ کر تلاوت کرنا جائز ہے۔ حضرت عائشہ رضی اللہ عنہا کا غلام زکوان قرآن کریم سے دیکھ کر نماز پڑھایا کرتا تھا۔ اسے بخاری نے روایت کیا۔ اس کی ضرورت کب پڑتی ہے؟ جب لوگ سوال کرتے ہیں کہ جب ہم تراویح سن رہے ہوتے ہیں، تراویح پڑھتے ہیں، تو جو قرآن پاک پڑھا جاتا ہے وہ ہمیں سمجھ نہیں آ رہا یا فوکس نہیں رہتے، تو کیا ہم پیچھے قرآن پاک کھول کے اس کو سن سکتے ہیں؟ تو یہ اس کی دلیل ہے کہ سن سکتے ہیں، فرض نماز میں نہیں، لیکن سنت اور نفل میں آپ قرآن پاک کھول کے پڑھ سکتے ہیں۔ بعض جگہ خواتین کی تراویح کا اہتمام نہیں ہوتا مسجدوں میں، یا جانا مشکل ہے، بچوں والی مائیں، اب خود قرآن پاک حفظ نہیں ہے، تو کیا کریں؟ آپ اپنے گھر میں قرآن شروع کر لیں، روز رات کو اپنی تراویح میں، یعنی آپ قرآن پاک کھول کے پڑھیں۔ جب آپ کو سجدے میں جانا ہو تو اس قرآن کو لپیٹ کے سائڈ پہ کوئی بھی ٹیبل جیسی جگہ وہاں رکھیں۔ اتنی ہلکی پھلکی حرکت سے انشاءاللہ نماز پہ ہر فرق نہیں پڑتا، لیکن یہ جائز ہے۔ نفلی عبادت میں جب تک شوق اور رغبت رہے کرتے رہنا چاہیے، تکلیف یا تھکاوٹ محسوس ہو تو چھوڑ دینا چاہیے۔ عبادت میں اعتدال پسندیدہ ہے۔ دونوں کی دلیل، انس رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، نفل نماز اپنی طبیعت کی خوشی اور شوق کے مطابق پڑھو، جب طبیعت تھک جائے تو بیٹھ جاؤ۔ یہ صحیح بخاری اور مسلم کی روایت ہے۔ اور اگلی روایت، حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ اللہ کے نبی نے فرمایا، اپنی ہمت کے مطابق عبادت کرو۔ اللہ تعالیٰ اجر دیتے دیتے کبھی نہیں تھکتا، جب تم عبادت کرتے کرتے تھک جاتے ہو، جبکہ تم عبادت کرتے کرتے تھک جاتے ہو. اسے صحیح بخاری اور روایت نے نقل کیا یا روایت کیا. حضرت عبداللہ بن عمر بن عاص کہتے ہیں، رسول اللہ نے فرمایا، اے عبداللہ، تم فلاں کی طرح نہ ہو جانا جو رات کو عبادت کے لیے اٹھا کرتا تھا، پھر اس نے اٹھنا چھوڑ دیا. صحیح بخاری کی روایت ہے. ہم سب اپنے آپ کو چیک کریں، کہیں ہمارے ساتھ ایسا نہیں ہوتا، شوق میں آ کے کوئی نہ کوئی عبادت کر لیتے ہیں نیت، اور جو ہی پھر ذرا تھوڑا سا توجہ بڑھتی ہے تو ہم اس کو چھوڑ دیتے ہیں. تو یہ چیز انسان کے لیے پھر بعد میں مشکل کا سبب بھی بنتی ہے، اسی سے پھر استقامت آتی ہی نہیں. چلیے جی، انشاءاللہ تعالی یہاں پہ رکتے ہیں. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.